पिछले इतवार को जो बात हुई उसको समझा देता हूं, इसलिए कि फिर ये आगे की बात समझ में आएगी। तो पिछले इतवार को हम देखे थे कि सूरह आराफ का दूसरा जो रुकू था उसमें अल्लाह ताला ये बयान किए कि अल्लाह ताला ने आदम अलैहिस्सलाम को पैदा किया, आदम अलैहिस्सलाम बीबी हव्वा जो तमाम इंसानों के माँ बाप हैं, और उसके बाद में उनको खलीफा बनाया, आदम अलैहिस्सलाम को खलीफा बनाया। तो हम देखे कि कुरान में लफ्ज खलीफा का मतलब बादशाह का एक जगह आया, इंचार्ज का एक जगह आया, और फिर सूरह अल अनाम की आखिरी आयत में खलाइफ प्लूरल भी आया। तो मालूम हुआ कि पूरे इंसानों को अल्लाह ताला ने जमीन पे खलीफा बनाया, इंचार्ज बनाया। काय का इंचार्ज बनाया कि उसका दीन कायम करे। सारे इंसानों को पैदा करने का मतलब यह है कि उसका दीन कायम करे। अब एक चीज है कि जब किसी को कोई पोजीशन दिया जाता है तो पोजीशन के लिहाज से उसको पावर देना जरूरी होता। भाई आप किसी मुल्क के किसी को प्रेसिडेंट बना दिए और बोले कि आपका कोई पावर नहीं है, आप खाली नाम के प्रेसिडेंट हैं, बोले तो कोई माने नहीं रहता वो ओहदे का। तो जब आप बनाते तो उसको पावर्स भी दे देते आप। तो लिहाजा अल्लाह ताला ने खिलाफत कायम करने, अल्लाह ताला के दीन को कायम करने के लिए पावर्स क्या दिए आदम अलैहिस्सलाम को? उन्होंने जो हमसे वाबस्ता मलाइक हैं, जो एनर्जीज हैं, जो हम मैं उसको उस तरीके से समझ रहा हूं, वो आदम अलैहिस्सलाम के सामने उनको झुका दिया, उनके मातहत कर दिया। उसका सबूत यह है कि आज कई एनर्जीज हैं, लाइट एनर्जी है, साउंड एनर्जी है, मैग्नेटिज्म है, हीट एनर्जी है, न्यूक्लियर एनर्जी है, हाइड्रोथर्मल एनर्जी है, मैकेनिकल एनर्जी है, ये जितने एनर्जीज हैं वो इंसान के कब्जे में है। इंसान उसको मिसयूज ज्यादा कर रहा, यूज करने के बजाय मिसयूज ज्यादा कर रहा। तो अब ये मालूम हुआ कि ये एनर्जीज अल्लाह ताला ने इंसान के कब्जे में अल्लाह ताला ने दिया है। तो ये हमारी जो पूरी तरक्की है ये अल्लाह ताला की देन है, इंसान का अचीवमेंट नहीं है। इंसान को भी अल्लाह ताला ने बनाया, सारी कायनात को भी अल्लाह ताला ने बनाया, ये एनर्जीज को भी अल्लाह ताला ने बनाया और एनर्जीज को इंसान के कब्जे में दे दिया। लिहाजा हमारा ये साइंस और टेक्नोलॉजी का प्रोग्रेस है और ये प्रोग्रेस का क्रेडिट अल्लाह ताला को जाता, हमको नहीं जाता। तो अब आदम अलैहिस्सलाम और उनकी औलाद का मकसद क्या हुआ कि भाई अल्लाह ताला का दीन दुनिया में कायम करना, और कायम करने के लिए ये पूरे एनर्जीज इस्तेमाल करना, लाइट एनर्जी, हीट एनर्जी, इलेक्ट्रिकल एनर्जी, न्यूक्लियर एनर्जी, हाइड्रोथर्मल एनर्जी, सारा इंसानों को भलाई पहुंचाने के लिए हम क्या कर रहे हैं, मिसयूज कर रहे हैं। खिलाफत का जो काम करना था नहीं कर रहे। तो अल्लाह ताला ने यह कह दिया कि भाई देखो तुम एक बेहतरीन उम्मत हो जो इंसानों के लिए निकाली गई हो, तुम लोगों को नेकी की तरफ बुलाते हो, बुराई से रोकते हो, नबुवत खत्म हो गई, लेकिन ये दीन कायम करने का काम हम लोगों को करना है। अब ये जो आदम अलैहिस्सलाम को इंसान को जो इंचार्ज बनाया, खलीफा बनाया, तो शैतान जल गया, जो इबलीस उसका नाम बताया गया। इबलीस का मतलब यह है बलस, नाम मायूस हो जाना, होपलेस, मायूस हो जाना। तो इशारतन मालूम होता है कि मलाइक समझ रहे थे कि उनको खिलाफत मिलेगी, ये जिन समझ रहे थे कि उनको खिलाफत मिलेगी और इबलीस जो है खलीफा बनेगा। तो जब आदम अलैहिस्सलाम को खलीफा बनाया तो ये जल गया। जल के करा क्या कि सजदा नहीं किया, आदम अलैहिस्सलाम के सामने झुका नहीं, आदम अलैहिस्सलाम के कब्जे में नहीं आया। अब इंसान का चैलेंज सिर्फ यही है कि इबलीस को कब्जे में लाओ और जन्नत में वापस जाओ। हमारे सामने चैलेंज सिर्फ इतना ही है कि शैतान को अपने कब्जे में लाओ और फिर जन्नत में जाओ। अब ये देखा कि भाई जो जलन हुई, उसको हसद हुई, तो अब अल्लाह ताला ने आदम अलैहिस्सलाम और बीबी हवा से कहा, मैं मुख्तसर सुना दे रहा हूं, कि भाई ये बाग में, ये जन्नत में रहो और जहां से जो चाहते खाओ, लेकिन ये खास झाड़ के करीब मत जाओ वरना तुम अपने आप पे ज्यादती करोगे। अब शैतान को मालूम था, उसको ये भी मालूम था कियामत के बाद हिसाब किताब होगा, इजाजत लिया था मैं भटकाऊंगा इन लोगों को। तब शैतान आदम अलैहिस्सलाम और बीबी हव्वा दोनों को वसवसा किया, दोनों को वसवसा किया कि अल्लाह ताला ने तुमको इस झाड़ से इसलिए मना किया है कि अगर तुम इस झाड़ को खाओ, इसका फल या पत्ते जो भी हैं अगर खाओ, تو ہوگا یہ کہ تم دو ملکین ہو جاؤ گے, دو طاقتیں پاورز بن جاؤ گے اور اٹرنل ہو جاؤ گے, تم کو موت نہیں آئے گی. تو اسی لیے اللہ تعالیٰ نے تم کو جو ہے, تو جیسا حیدرآباد کی زبان میں بولتے باڑوں میں آ گئے. اب آدم علیہ السلام اور بی بی حوا جو ہے اور قسم کھانے لگا میں دوست ہوں تمہارا, حالانکہ اللہ تعالیٰ نے بتا دیا ہے کہ تمہارا کھلا ہو دشمن. خیر اس سے کھائے, کھانے کے بعد ہوا یہ کہ ان کی شرم ان پہ ظاہر ہو گئی. شرم ظاہر ہونے کی ایک مثال میں لکھ لیا تھا پچھلی دفعہ, سمجھا نہیں سکا میں. شرم ظاہر ہونے کا کیا مطلب ہوتا؟ چھوٹا بچہ ہے ننگا پھرتا, اس کو شرم کا احساس نہیں ہے. جانور ہیں ننگے پھرتے, ان کو شرم کا احساس نہیں ہے. قیامت میں ہم سب انشاءاللہ ننگے اٹھیں گے, ہم کو شرم کا احساس نہیں رہے گا. تو احساس جب ہوتا تو آدمی ریاکٹ کرتا. اب اس کی مثال لیجئے, فرض کیجئے کہ میرے پیچھے ایک بہت بڑا سانپ ہے, زہریلا سانپ ہے, مگر مجھے شعور ہی نہیں ہے, میں دیکھ ہی نہیں رہا ہوں, تو وہ ڈر کا جذبہ نہیں ہے مجھ میں. شعور ہی نہیں ہے اس لیے ڈر کا جذبہ نہیں, جیسے ہی دیکھ لوں گا میں تو ڈر کا جذبہ آ جائے گا. تو آدم علیہ السلام اور بی بی حوا کو جھاڑ کا پھل کھانے کی اس کی خاصیت یہ تھی کہ وہ کھاتی ان پہ شرم ظاہر ہو گئی اور وہ جنت کے پتوں کو اپنے آپ پہ ڈھانپنا شروع کرے. تو پھر اللہ تعالیٰ نے کہا کہ میں نے تم سے کہا نہیں تھا کہ تم ظلم کرو گے؟ تو ابلیس نافرمانی کر کے اللہ تعالیٰ سے بحث میں اتر گیا, لیکن آدم علیہ السلام کی شان یہ تھی کہ نافرمانی کرنے کے بعد انہوں نے دعا کی, معافی چاہی, ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. بے شک اے ہمارے پالنے والے مالک, ہم نے زیادتی کی ہے, اپنے آپ پر ظلم کیا ہے, اگر آپ ہم کو معاف نہیں کریں گے, ہمارے گناہوں کی سزا سے نہیں بچائیں گے, تو ہم نقصان اٹھانے والوں میں ہوں گے. اللہ تعالیٰ نے دعا قبول کی. پھر اس کے بعد میں آخری بات یہ آئی کہ اللہ تعالیٰ نے ان سے کہا کہ اب ایسا معلوم ہو رہا ہے کہ یہ لعنت تھی انسانوں پہ کہ اترو یہاں سے, نکلو, گیٹ آؤٹ فرام ہیئر, تم سب آدم علیہ السلام, بی بی حوا اور شیطان, اترو, تم باز باز کے دشمن ہو گئے. شیطان جو ہے تم لوگوں میں آپس میں دشمنی ڈالے گا, شیطان تمہارا دشمن ہے, تم آپس میں دشمن ہو گئے. لہٰذا ہم دیکھے ورلڈ وار ون, ورلڈ وار ٹو, یو ایس اے عراق, یو ایس اے افغانستان, فلسطین, ہر جگہ آپ دیکھ رہے ہیں, ساس بہو, بھائی بہن, جائیداد, مٹھی دھول, ہر جگہ انسانوں میں جھگڑا ہے. کوئی دو انسان پرفیکٹلی ملے ہوئے نہیں دکھتے, سوائے آپ کو مثال ملتی کہ رسول اللہ صلی اللہ علیہ وسلم کے جو صحابہ تھے, خصوصاً ہجرت کے بعد جو مدینے میں انصار جو ہے مہاجرین کی جو مدد کیے ہیں, وہ ایک ایکسیپشن ایسی چیزوں کا بعض جگہ دکھتا, ورنہ عام طور پہ جو ہے یہ لعنت انسانوں پہ ہو گئی کہ تم ایک دوسرے کے دشمن ہو گئے. اور کہا کہ تم اس زمین میں جیو گے, اس زمین میں مرو گے, پھر یہیں سے اٹھائے جاؤ گے. اور یہ جو ہے ہم آخری آیت پڑھے تھے. اب جو ہے اس حوالے سے ہم کو کچھ حکم مل رہا ہے, اس حوالے سے ہم کو حکم مل رہا ہے کہ اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. یہ 26 آیت سے بات شروع ہو رہی ہے. یا بنی آدم خد انزلنا علیکم لباسا یواری سوآتکما وریشا. یا بنی آدم, بنی کس کو بولتے؟ بیٹوں کو, چلڈرن, بنی اسرائیل, اسرائیل علیہ السلام کے, یعقوب علیہ السلام کے بیٹے, اے آدم کے بیٹے, بیٹو یعنی انسان, اے انسانوں, ہم نے لباس نازل کیا ہے. اب نازل اوپر سے نیچے آنا, مگر یہ نون زے لام کا جو مادہ ہے قرآن میں گفٹ اور عطیے کے طور پہ بھی استعمال ہوا ہے کہ نزل من غفور الرحیم, یعنی یہ اللہ جو غفور ہے رحیم ہے اللہ تعالیٰ, ان کے طرف سے تم کو عطیہ ہے, تم کو گفٹ ہے. تو قرآن بھی نازل ہوا ہے, اوپر سے نیچے آیا ہے, تو یہ گفٹ کے طور پہ قرآن بھی آیا ہے, یہ کپڑے بھی جو ہے گفٹ کے طور پہ آئے. بھئی بارش ہوئی, اوپر سے بارش نہیں ہوتی تو کوئی جھاڑ اگتا نہیں تھا, کاٹن نہیں بنتا تھا, فائبر نہیں بنتا تھا, زندگی نہ تھی. تو اب اللہ تعالیٰ بتا رہے ہیں کہ دیکھو یہ کپڑے بھی, یہ بات جان لو کہ یہ تمام چیزیں جو تم استعمال کرتے ہیں تمہارے لیے ہم نے نازل کی, یہ کپڑے بھی ہم نے نازل کی. اب دو مقاصد بتائے کپڑوں کے. کپڑوں کا ایک مقصد یہ ہے کہ شرم ڈھانپی جائے, جو بنیادی مقصد ہے, شرم ڈھانپی جائے. اور دوسرا مقصد یہ ہے کہ تم اچھے دکھو. یعنی کیا ہوا؟ ریشا, ریشا کس کو بولتے؟ یعنی زینت, ڈیکوریٹو, اچھے دکھو. اب آپ اپنے آپ کو انالائز کیجیے. بھئی ہم کانشیس نہیں رہتے, मगर कपड़े पे हम आपस में इस वक्त हम जो बैठे हुए, मैं हम की बात कर रहा हूँ, सारी दुनिया की बात नहीं कर रहा हूँ, वो तो बेहयाई में मुब्तला हो गई है। हमारा क्या रहता है कि भाई शर्म के कॉन्शियस नहीं रहते, लेकिन शर्म छुपाने के लिए कपड़े पहनते और अच्छे कपड़े पहनते, आईने में घंटों खर्चते हो देखने के लिए भाई ये मैच कर रहा नहीं कर रहा, ये तरीके से मैचिंग होती ये होती, लेडीज लो जेंट लो। तो यहां एक बात समझ में आ रही कि कपड़ों का मकसद एक होता शर्म ढांकना, दूसरा होता अच्छे दिखना। इसकी बात आगे भी इंशाल्लाह आएगी कि ये दो मकासद के लिए भेजा। वो लिबासु तख्वा जालिका खैर, और तख्वे का लिबास ये बेहतरीन है। अब तख्वे का लिबास, तख्वा किसको बोलते हैं? अल्लाह से डर के बुराई से रुकना और नेक अमल करना। तो तख्वे का लिबास क्या होगा कि सतरपोशी होना, उरिया नहीं होना, बेहयाई से जिस्म नहीं दिखना। लिहाजा सूरह नूर में और सूरह अहजाब में खुसूसन औरतों के लिए आया कि देखो अपने सीनों पे जो है ओढ़नी ओढ़ लिया करो, अपने सीनों पे ओढ़नी ओढ़ लिया करो। एक बड़ी अच्छी मिसाल, हमारे दोस्त इंतकाल हो गया अल्लाह मग़फ़िरत करे, बड़ी अच्छी मिसाल दिए थे, उनकी कोई भतीजी कोई दावत में एक तरफ ओढ़नी पहनी हुई थी, तो उसको जनाने में से बुलाए, बुला के उसको पूछे बेटा तुम दो चप्पलां क्यों पहने, एक ही पहन के आना था। तो क्यों? बोले नहीं तो ओढ़नी भी तुम एक ही तरफ ढापे ना, तो चप्पल भी एक ही पहनना था। ओढ़नी का हुक्म यह है कि दोनों तरफ जो है ढपी रहे। फिर सूरह अहज़ाब में बात आई कि अपने ओवर गारमेंट्स ओढ़, यानी जो चादरें होते वो भी ओढ़ो, बाहर अगर निकले तो सिवाय चेहरे और हाथ हाथ पैर के पंजों के जो है और कोई चीज ना दिखे औरत की, जहां तक मुत्तफिक बाज उल्मा है। बाज तो कहते हैं कि वो भी आंखों तक पर्दा करें, खैर इसमें कॉन्ट्रोवर्सी है, लेकिन लिबास तख्वा का मतलब यह है कि अल्लाह से डर के गुनाहों से बचने का लिबास पहने। अब आज आप देखते हो जर्कन्स में डांस हो रहा है, मर्द आदमी डांस कर रहा है, पूरा जो है खुला हुआ है। अब हमारे लोग भी जो है उसको कॉपी कर रहे हैं, एडवर्टाइजमेंट्स हो रहे हैं उसमें बेहयाई की एक लिमिट हो जा रही है। तब ये जो है बेहतरीन लिबास होता है तख्वे का। जालिका मिन आयातिल्लाहि लअल्लहुम यज़क्करून, ये अल्लाह ताला की आयात है, ये अल्लाह ताला ये कुरान की आयात है, सेंटेंसेस हैं कुरान के, ताकि तुम नसीहत हासिल करो, ताकि तुम इस चीज को याद रखो कि लिबास के दो मकसद होते हैं, एक शर्म ढांपना और दूसरा जो है अच्छे दिखना। या बनी आदम ला यफ्तिनन्नकुम शैतान, मैं रोक रोक के पढ़ो माने समझाने के लिए कि ए आदम की औलाद, ए इंसानों, शैतान तुमको आजमाइश में ना डाले। फितना जो है आजमाइश को बोलते, उसके दूसरे डिराइव माने लालच में डाल के गुमराह करना, ये भी माने आते। देखो शैतान तुमको लालच में डाल के गुमराह ना करे। लोग क्या बोलेंगे, मैं दाढ़ी रखा या ऐसे कपड़े पहना तो क्या दखियानूसी पुराना आदमी है? बोले तो शैतान तुमको इस तरीके से जो है गुमराह ना करे, लालच में ना डाले। कमा अखरजा अबावैकुम मिनल जन्ना, जिस तरीके से उसने तुम्हारे वालिदैन को जन्नत से निकाला, उनकी हया उन पे जाहिर कर दे के, उनकी शर्म उन पे जाहिर कर दे के, उनको जन्नत से निकाल दिया शैतान, तुम्हारे वालिदैन को। ये हिस्ट्री है, ये सबूत है। तो अल्लाह ताला हमको बोल रहे हैं कि देखो केयरफुल रहो शैतान से। ये जैसा आदम अलैहिस्सलाम बीबी हवा पे शर्म जाहिर करके जो है बाहर निकाल दिया, कहीं तुमको जन्नत से ना निकाले। यंजियू अनहुमा लिबासुहुमा लियुरियहुमा सौआतिहुमा, उनसे उनका लिबास खींचकर ताकि उनको उनकी शर्मगाहें दिखा दे, उन पर शर्म जाहिर कर दे। इस तरीके से जन्नत से निकाला। अब यहां जो बात आ रही है कि यंजा खींचना, अब ये एक तो बात ये हो सकती है कि हो सकता है कि जन्नत का कोई लिबास था, क्योंकि ये फल खाए वो लिबास उनसे खींच लिया गया, निकाल दिया गया। और एक एक चीज ये होती है कि भाई ये जो शऊर है वो खुद एक लिबास है, आपको शर्म का शऊर है वो खुद एक लिबास है। जिस औरत या मर्द को शर्म का शऊर रहेगा वो बेहयाई के कपड़े नहीं पहनेगी। तो यहां ये बात आ रही है कि जिस तरीके से तुम्हारे वालिदैन आदम अलैहिस्सलाम और बीबी हव्वा को ان کا جنت کا لباس یا ان کی شرم و حیا کی جو شعور تھا ان سے کھینچ کے جنت سے نکال دیا, اس طریقے سے وہ تم کو فتنے میں نہ ڈالے, گمراہ نہ کرے, دوزخ کے راستے پہ نہ ڈالے. انہ یراکم ہوا وہ قبیلہ من حیث لا ترونہم, بے شک وہ تم کو دیکھتا ہے وہ اور اس کا قبیلہ, اس کا ٹرائب, ایسے مقام سے جہاں تم اس کو نہیں دیکھتے. شیطان لگا ہوا ہے, حدیث ہے, حدیث صحیح حدیث ہے کہ ہر انسان کے ساتھ ایک ملک ہے, ایک جن ہے, اور ایک ملک ہے اور ایک جن ہے, ایک فرشتہ ہے, ایک شیطان ہے. فرشتہ جو ہے اچھی چیزوں کی طرف جو ہے ترغیب دلاتا ہے, شیطان برے چیزوں کی طرف ترغیب دلاتا ہے. میرے ساتھ ہے مگر آج تک نہیں دیکھا میں اس کو. انسانوں میں بھی جو آتا وہ کسی کے ساتھ شیطان سوار ہو کے آتا, من الجنتی والناس, فرشتے ہیں, اللہ کے فضل سے بھرے ہوئے ہوں گے فرشتے, اللہ کا ذکر ہو رہا ہے, نہیں دکھ رہے ہیں. فرشتے ہیں, حساب کتاب لکھ رہے ہیں, میں ہاتھ بھی لگا رہا ہوں تو محسوس نہیں ہو رہا ہے. تو یہ انویزیبل مخلوق ہے. تو یہ جو ہے ایسی جگہ ہے جہاں تم اس کو ان کو نہیں دیکھ سکتے اور تم وہ تم کو دیکھتا ہے. انا جعلنا شیاطین اولیاء للذین لا یؤمنون, بے شک ہم نے شیطانوں کو ایسے لوگوں کا دوست بنایا ہے جو ایمان نہیں لاتے. ہم نے خود بنایا ہے جو ایمان نہیں لاتے, ہم نے خود شیطانوں کو ان کا دوست بنا دیا. اب سورہ سبا کی 21 آیت میں بات آئی ہے شیطان کو پیدا کرنے کا مقصد, بہت کم لوگ نوٹ کیے ہیں. شیطان کو پیدا کرنے کا مقصد یہ ہے کہ دیکھیں آخرت پہ کون ایمان لاتا ہے اور کون ایمان نہیں لاتا, واحد مقصد ہے. شیطان کو پیدا کرنے کا مقصد یہ ہے کہ یہ ٹیسٹ کریں, یہ ٹیسٹ ہے پوری زندگی ہماری کہ آخرت پہ کون ایمان لاتا ہے اور کون ایمان نہیں لاتا. دیکھیے شیطان یہ ثابت کرتا ہے کہ موت کے بعد کوئی حساب کتاب ہی نہیں ہے. جس کو حساب کتاب پہ یقین ہے وہ گناہ نہیں کر سکتا. جو بچے کو یقین ہے کہ میں اس وقت بی ایس سی کا ایگزام دیا ہوں, اس کا ریزلٹ نکلنے والا ہے, وہ محنت کرا ہے اس کو. اب اگر یونیورسٹی بول دی یہ سال ریزلٹس نہیں نکالیں گے, بولے تو کائی کو محنت کریں گا, انہیں نتیجے پہ یقین نہیں ہے. تو یہاں یہ بات آ رہی ہے کہ جو ایمان نہیں لاتے ان کے دوست بنا دیے اللہ تعالیٰ. وہ اذا فعلوا فاحشة قالوا وجدنا علیہ آبانا واللہ امرنا بها, اور جب کوئی بے حیائی کا کام کرتے ہیں تو یہ بولتے ہیں کہ ہم نے اپنے باپ دادا کو یہی کرتے ہوئے دیکھا ہے, ہم نے وی فاؤنڈ دیم ڈوئنگ دس, ہم نے اپنے باپ دادا کو یہی کرتے دیکھا ہے اور اللہ تعالیٰ نے ہم کو اس کا حکم دیا. بے حیائی کا کام کرتے ہیں اور بولتے ہیں کہ ہمارے باپ دادا ایسی کام کرتے تھے اور اللہ تعالیٰ نے ہم کو حکم دیا ہے. قل ان اللہ لا یامر بالفحشاء, ان سے کہہ دیجئے کہ اللہ تعالیٰ کبھی بے حیائی کا حکم نہیں دیتا. جیسا ایک مثال آپ لے لیں کہ اسلام آنے سے, رسول اللہ صلی اللہ علیہ وسلم آنے سے پہلے جو حج میں طواف ہوتا تھا تو کئی لوگ ننگے طواف کرتے تھے, اسی قسم کی باتیں کرتے تھے, ننگے طواف کرتے تھے. اس کے بعد میں ستر پوشی کی بات آئی تو اب تو آپ سوال ہی نہیں پڑتا, نماز نہیں ہوتی, ستر پوشی اگر نہ ہو تو نماز نہیں ہوتی. تو یہ اللہ تعالیٰ جو ہے کبھی بے حیائی کا حکم نہیں دیتے. اتقولون علی اللہ ما لا تعلمون, کیا تم اللہ تعالیٰ کے بارے میں ایسی باتیں کرتے ہو جس کا علم نہیں رکھتے. تو معلوم ہوا کہ اللہ تعالیٰ کے بارے میں کبھی ایسی باتیں نہیں رکھنا کرنا جس کے بارے میں ہم کو علم نہیں ہے. اور پھر علم کا جو موسٹ آتھینٹک سورس ہے وہ قرآن ہے, اور نیکسٹ آتھینٹک سورس حدیث. لوگوں کے بولنے, اب جیسا بعض لوگ سوچ لیے بھائی اللہ تعالیٰ ہر جگہ دیکھتے ہیں, ہر جگہ سنتے ہیں, اب امیجن کر لیے نعوذ باللہ آپ کو ایسی شکلیں دکھتی ہیں کہ ایک جسم ہے, کئی ہاتھ ہیں, کئی صورتیں لگی ہوئی ہیں چو طرف. تو یہ سب یعنی اللہ کی کتاب اور اس کے رسول صلی اللہ علیہ وسلم کی بات پہ یہ چیزیں بنی ہوئی نہیں ہیں. یہ تو ایسی بات اللہ تعالیٰ کے بارے میں مت کرو جس کا تم کو علم نہیں ہے, قرآن اور حدیث سے ثابت نہیں ہے. قل امر ربی بالقسط, آپ کہہ دیجئے کہ میرا مالک, میرا پالنے والا انصاف کا حکم دیتا ہے, انصاف کا حکم دیتا. وہ اقیم وجہ حکم ان دا کلی مسجد ودوہ مخلصین لہ الدین, اور اپنی توجہ ٹھیک کرو ہر مسجد, میں ایک ایک لفظ کو سمجھا دیتا ہوں, ہر مسجد کے وقت اور جگہ پہ, سجدے کے وقت اور جگہ پہ, اور پھر اللہ کو پکارو, اپنے دین کو خالص اس کے لیے کرو. اب ایک ایک لفظ لیجئے, وہ اقیم, اقیم قیام، اقیم الصلاۃ، قائم کرنا، ٹھیک کرنا. وجہ چہرہ، اس سے پہلے بات آئی تھی کہ بھئی میں ادھر دیکھ رہا ہوں کوئی ادھر میرا نام لے کے پکارا ہے تو میں چہرہ ادھر اٹینشن ادھر پلٹاتا ہوں. تو وجہ کا مطلب چہرہ، چہرے کا مطلب اٹینشن، اٹینشن ادھر. تو اب یہ بات آ رہی ہے کہ دیکھو ان دا پاس کلی ہر مسجد، مسجد جو کنسٹرکشن ہے، سجدہ کرنے کا کی جگہ اور سجدہ کرنے کا وقت، دونوں چیزیں آتی ہیں. مشرق، سورج نکلنے کی جگہ، سورج نکلنے کا وقت. مغرب، سورج غروب ہونے کی جگہ، سورج غروب ہونے کا وقت. اب یہ جو مسجد ہے، یہ بلڈنگ کو ہم جگہ تو بول دیے لیکن یہ وقت بھی ہے. تو اس کا مطلب یہ ہو رہا ہے کہ نماز کے وقت. سجدہ کب کریں گے آپ؟ عام طور پہ نماز میں کریں گے. تو یہ ہو رہا ہے کہ دیکھو ہر نماز کے وقت اپنی توجہ کو ٹھیک کر لو، ہر نماز کے وقت اپنی توجہ کو ٹھیک کر لو. اور دیکھیں کوارڈینیشن قرآن میں کس بہترین طریقے سے آتا ہے. اب یہاں بات آئی ہے کہ نماز پڑھنے سے پہلے جو نیت ہے قرآن شریف میں جو بات آئی ہے، انی وجہت وجہ للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین، میں نے اپنی توجہ اس کے طرف کی جو آسمان و زمین کا پیدا کرنے والا ہے، اور میں ہر چیز سے بے تعلق ہو گیا اور میں شرک کرنے والوں میں نہیں ہوں، خالص اللہ کی عبادت کے لیے کھڑا ہوا ہوں. یہ کوارڈینیشن دیکھیے آپ. تو حکم یہ آ رہا ہے کہ نماز کے وقت اپنی توجہ کو خالص اللہ کے لیے کر لو، ادھر ادھر دکھاوے کی نماز یا دماغ ادھر ادھر جا رہا ہے ایسا مت کرو. ودعوہ، اور پکارو اس کو، مخلصین لہ الدین، اپنے دین کو اس کے لیے خالص کر کے، کسی اور کے لیے نہیں ہوگا. دین صرف اللہ کے لیے ہے، اللہ کے لیے دین کو خالص کر کے. تو اس کا مطلب یہ ہوا کہ نماز کے وقت ہم اپنی پوری توجہ اللہ تعالیٰ کی طرف رکھ کے خالص اسی کو پکارنا اور کسی اور کو نہیں پکارنا. یہ بات ہو گئی. پھر کہا کہ کما بداکم تعودون، جس طریقے سے اس نے تم کو پہلے پیدا کیا پھر پیدا کرے گا. پہلے پیدا کرنے والا دوسری بار پیدا کرنا کون سی مشکل بات ہے؟ کامن سینس کی بات ہے. کوئی بھی چیز پہلی دفعہ بنانا ذرا پرابلم ہوتا ہے، سیکنڈ ٹائم بنانا کون سی بات ہے؟ تو وہی تم کو پھر پیدا کرے گا. فریقاً ہدا، اور بعض ایک فرقے کو، ایک گروپ کو اللہ تعالیٰ نے ہدایت دی ہے، راستہ بتایا ہے. ہدایت کا مطلب جنت کا راستہ بتایا ہے. وہ فریقاً حق علیہم ضلالہ، اور ایک فرقہ ایسا ہے وہ جو ہے گمراہی کے مستحق ہو گئے ہیں. یہاں یہ بات آ رہی ہے کہ اللہ تعالیٰ نے ان کو گمراہ نہیں کیا ہے، وہ گمراہی کے مستحق ہو گئے ہیں. یہ کون سا فرقہ ہے اس کو جان لیں اور اپنے انالائز کر لیں کہ بھئی اللہ نہ کرے ایسی بات ہمارے ساتھ تو نہیں ہے. انہم اتخذوا شیاطین اولیاء من دون اللہ، یہ کون سے لوگ ہیں؟ وہ جو شیاطین کو اللہ تعالیٰ کے سوا اپنا ولی مان لیا ہے، اپنا دوست مان لیا ہے، اپنا گارڈین مان لیا ہے، یہ ان کو اللہ تعالیٰ نے گمراہ چھوڑ دیا. یعنی اللہ تعالیٰ کو چھوڑ کے دوسروں کی دوستی میں پڑ گئے ہیں، دوسروں کو جو ہے اپنا سرپرست مانتے ہیں، گارڈین مانتے ہیں، یہ جو ہے گمراہ ہو گئے ہیں. وہ یہ سبونا انہم مہتدون، اور خیال یہ کرتے ہیں کہ وہ ہدایت پہ ہیں. دیکھیں سب میں بڑی بدقسمتی یہ ہے، سورہ کہف میں بھی انشاءاللہ ہم پڑھیں گے کہ کام غلط کرتے لیکن سمجھتے ہی ہیں کہ صحیح کام کر رہے ہیں. دیکھیں کام ایک ہی صحیح ہے جو قرآن اور حدیث کے تابع ہے. یا کرکٹ کے ایسا تھرڈ امپائر نہیں ہے، قرآن حدیث. آپ کوئی بھی بڑے عالم سے پوچھ لیجئے، آتھینٹک عالم سے پوچھ لیجئے، قرآن میں ہے ٹھیک ہے، حدیث میں ہے ٹھیک ہے. اب جو باتیں قرآن اور حدیث میں نہیں ہیں ان باتوں پہ علماء بیٹھ کے کچھ فیصلہ کر کے فتویٰ دیں، جو باتیں قرآن اور حدیث میں ہیں اس کے خلاف تو سوال ہی نہیں پیدا ہوتا. جانے قرآن اس پہ کلیئر ہے، طلاق پہ قرآن کلیئر ہے، اس پہ فتوے کی ضرورت ہی نہیں ہے. نماز پہ روز قرآن اور حدیث کلیئر ہے، اس پہ فتوے کی ضرورت ہی نہیں ہے. تو اس طریقے سے یہ لوگ جو ہے اللہ تعالیٰ کو چھوڑ کر دوسروں کو جو ہے وہ بنا لیے تھے، اور وہ سمجھتے تھے کہ وہ ہدایت پر ہیں, یعنی شیطان کو دوست بنا لیے تھے. اب یہاں یہ بات آ رہی ہے کہ یہ اس وجہ سے یہ دوزخی ہیں کیونکہ ایمان نہیں لاتے. للذین لا یؤمنون, یہ جو شیطان کے دوست ہیں یہ وہ لوگ ہیں جو ایمان نہیں لاتے, اس طریقے سے دوست بنا لیے تھے. یا بنی آدم خذوا زینتکم عند کل مسجد, اے بنی آدم, اے آدم کی اولاد, اے انسانوں, ہر مسجد کے وقت اچھے کپڑے پہنو. ذرا اس پہ غور کیجئے, بڑا خاص اسلام کی پوری آئیڈیالوجی ہمارے ذہن میں آنا چاہیے کہ اے انسانوں جب تم مسجد کو آؤ اچھے کپڑے پہن کے آؤ, لنگوٹی بن کے مت آؤ, یہ جو ہے تارک الدنیا ہمارے میں سے نہیں ہے. اچھے کپڑے پہنو, لوگوں کو معلوم ہونے دو بڑی کھاتی پیتی قوم ہے. اللہ کا فضل ہے, وی آر آلویز ویل ڈریسڈ, ہمارے پاس کانسیپٹ ہی نہیں ہے. اب بعض جگہوں پہ یہ ہے کہ بھئی جتنے کم کپڑے پہنے اتنا متقی آدمی ہے, دیندار آدمی ہے. نہیں, ہمارے پاس نہیں ہے, ستر پوشی ہے, اور پھر جب مسجد کو نکلو تو بہترین کپڑے پہن کے, اور سنجیدگی سے آؤ. مسلمان سنجیدہ ہوتا ہے, نماز کی جماعت کھڑی ہو گئی ہے تو بھاگو مت, متانت سے چلتے ہوئے آؤ, ڈگنیفائڈ طریقے سے چلتے آؤ. جتنی نماز مل گئی لے لو, انشاءاللہ پوری نماز کا اجر تم کو ملے گا کیونکہ تم اس نیت سے آئے تھے. دیکھیے ایک بات ہے, سیلز ریپرزنٹیٹو نکلتا ہے, ایک بڑی کمپنی ہے اس کا سیلز ریپرزنٹیٹو ہے. اب اگر وہ حال ڈال کے چندیاں لگا لے کے نکلا, بنیان چڈی میں نکلا بیچ لیتے ہوئے بیگ لے کے, لوگ بولیں گے کمپنی کے پاس پیسے ہی نہیں ہے. دیکھو تو سیلز ریپرزنٹیٹو جو ٹپ ٹاپ رہتا, سوٹڈ بوٹڈ, ٹائی میں جوتوں کو پالش ہے, تو اس سے کمپنی کا اندازہ ہوتا. تو ہم ہماری کمپنی کا سیلز ریپرزنٹیٹو ہیں, ہم اللہ تعالیٰ کی جو کمپنی ہے اسلام اس کے سیلز ریپرزنٹیٹو ہیں. تو جب اللہ کو پکارنے آئے تو پھر بہترین کپڑے پہن کے آؤ, زینت, اچھے کپڑے پہن کے آؤ. اور پھر وَقُلُوا وَاشْرَبُوا وَلَا تُسْرِفُوا, اور کھاؤ پیو مگر اسراف مت کرو. اب اسراف کے دو معنی آتے, کھاؤ پیو لیکن فضول خرچی مت کرو. اب وہ دعوت میں گئے, بریانی آ گئی, دیکھے بوسی لے لیے, اب دیکھنے والے بول رہے کیسا کھائیں گے بڑے میاں, اتنے لاسٹ سفر ایسا معلوم ہوتا ہے اس کے بعد میں ان کو دعوت آنے والی نہیں ہے. بڈھے بڑے لوگ زیادہ کھا لیتے بریانی, اب آتی دوسری دعوت آتی کہ نہیں آتی, کیسا کھائیں گے. اب ہوتا ہے کہ نہیں کھاتے, اب یہ بھوسا جو ہے چھوڑ دیا. اکثر ہوتا ہماری شادیوں میں دیکھیے, نہیں کھاتے اتا لے لیتے, میٹھا لے لیتے, ہوکا پیٹ بھر جاتا, ہرس نہیں بھرتی. یہ اسراف ہے. اب یہ اسراف, اسراف کے جو اصل بنیادی معنی ہوتے, غلط جگہ پہ محنت کرنا, اصل بنیادی معنی غلط جگہ پہ اپنی محنت لگانا, یہ اسراف ہے. غلط جگہ پہ پیسے خرچنا. اب ایک لیول حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا تھا, آپ کے دسترخوان پہ ایک دن دو سالن تھے, تو آپ نے بیوی سے کہا کہ یہ کیا اسراف ہے, دو دو سالن, خلیفہ وقت, گورنر جنرل ہے, اور ہمارے پاس کیا ہے بھی, آج کچھ تلن نہیں ہے, کیا نحوست گھیری, کیا کیا ہے پرابلم, کیا ہے, دنیا بھر کا پیسہ ہے ہمارے پاس, یہ معاملہ ہے. شادیوں میں تو خیر دیکھنے کے یہ, انہ لا یحب المسرفین, بے شک اللہ تعالیٰ اسراف کرنے والوں کو سے محبت نہیں کرتا, پسند نہیں کرتا ان کو. تو ایسی حرکت کیوں کریں ہم جس سے اللہ تعالیٰ ہم کو پسند نہیں کرتا. ارے یہ آیت پڑھ کے بھی فضول خرچی کرتے. ایک میرے ایک دوست کے باہر سے آئے ہوئے تھے, شادی ہو رہی, زنانے مردانے میں پھولوں کی لڑی کا پردہ تھا, موتیا کے پھول پورے, پورا پردہ ہے. حضرت آپ کر کے چلے گئے باہر کے, ریالہ کما کے آ کے کر دیے. اب یہاں کا لوور مڈل کلاس والا آپ کو کاپی کرتا ہے, ہماری بدقسمتی یہ ہے. اب انہیں کہاں سے لائیں گا یہ, پھر وہ شادی خانے والا بتا دیتا صاحب ہمارے پاس یہ ایک ہی پردہ ہے, دوسرے پردے نہیں ہیں. تو کیا اسراف ہو رہا ہے, کیا اسراف ہو رہا ہے, کیا بتانا چاہ رہے ہیں. ہماری شادیاں ایسا نہیں ہونا چاہیے. یعنی صحابہ کے, رسول اللہ صلی اللہ علیہ وسلم کی شادیوں کے بارے میں سنے تو سمجھ میں آتا کہ یہ دعوت تھی. یہاں تو فخر ہوتا, ان کے پاس شادی میں 2000 لوگ تھے, 3000 لوگ تھے. ایسا خیر آپ دوستوں کو بلا لیے, کھلا لیے, پلا لیے, وہ بات الگ ہے. لیکن یہ شو بزنس جو ہے, جو اسراف فضول خرچی نہ ہو کہ پھینکا چلے جا رہا ہے. پھر اللہ تعالیٰ, یہ بڑی خاص آیت ہے, قل من حرم زینت اللہ التی اخرج لعباده والطیبات من الرزق, آپ ان سے پوچھئے کہ اللہ تعالیٰ کے رزق کو, اللہ تعالیٰ کی زینت کو, اچھی چیزوں کو, اور جو پاک فائدہ پہنچانے والا رزق ہے, اس کو کس نے حرام کیا ہے. खाओ, अच्छा पहनो, अच्छा खाओ, इश्राफ मत करो, बेहतरीन खाओ, अल्लाह का दिया है, नेमतों का मजा उड़ाओ, कोई नहीं रोका। बात आ गई है हदीस में, बात आ गई है कि तारीख दुनिया हम में से नहीं है, हमको कुछ ऐसी चीजें करने ही नहीं है कि भाई नहीं बड़े वो नेक आदमी है, भाई मीठा नहीं खाते वो नेक आदमी है, वो ये नहीं खाते वो नहीं खाते, ऐसी बात नहीं है। अल्लाह का अगर दिया है भाई, इसे एक वाक्या याद आ गया, कोई साहबी आए मस्जिद नबी में गालिबन, और उनके बाल बिखरे हुए थे और कपड़े मैले थे, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनको बुलाया, पूछा कि भाई तुम्हारे पास कुछ अल्लाह का दिया है? तो बोले है। कैसा माल है? तो बोले हर किस्म का माल है। तो बोले फिर उसका इजहार क्यों नहीं करते तुम, जाओ ठीक करके आओ। तो गए नहा धो के कपड़े बदल के, दाढ़ी वाड़ी को कंघी वंगी करके आए, तो बोले देखो कैसा अच्छा दिख रहा है। तो हमारे पास प्रेजेंटेशन होना, ऐसा नहीं होना छोटा बच्चा आके देख के चीखने लगे, एक वो हुलिया बना के रखे, क्या वो नहीं भाई उन्होंने बहुत दीनदार हो गए, दीनदार हो गए तो वो क्या बहु बूढ़ा बनना है। तो यहां इन आयतों से हमको ये खबर लेना, ये लेसन लेना है कि जो अल्लाह ताला की जीनत है, पाक फायदा मंद खाना है, इसको किसने हराम किया है? खाओ मजे से खाओ। और फिर खुल हिया लिल्लज़ीना आमनू फिल हयात दुनिया, ये तो वो लोग जो ईमान लाए हैं उनको इस दुनिया की जिंदगी में है, खालिसतन यौमल क़ियामा, और क़ियामत के दिन उनके लिए खालिस होगा, काफिरों को कहां मिलेगा ये? अरे नेमत है अल्लाह ताला की, दिया है, देखो चखो, हर चीज चखो, जो जो एफर्ट कर सकते हैं खाओ पियो, अल्लाह ताला की नेमत का शुक्र अदा करो कि या अल्लाह आप इस मौकफ में रखा है कि हम अच्छा खाते हैं अच्छा पीते हैं। तो कौन हराम किया है? ये दुनिया में उनके लिए है, और यौम क़ियामत के दिन जो है खालिस उनके लिए होगा, काफिरों के लिए तो जख्म का दर्द वो होगा, ये तमाम परेशानी होगी। कज़ाली का नुफस्सिलुल आयाति लिक़ौमी यालमून, इस तरीके से हम अपनी आयतों को तफसील में समझाते हैं, डिटेल में समझाते हैं, ताकि उस कौम के लिए जो इल्म रखती है। अब इल्म रखने वाली असल इल्म तो कुरान का इल्म है, तो कुरान का इल्म जो है वो अपने आप पे हलाल चीज को हराम नहीं करेगा। बस लोगों को देखा हूं मैं, अच्छी चीजें नहीं खाते। देखिए हुक्म ये है कि कम खाओ, कम खाओ बहुत फायदा मंद है, ज्यादा मत खाओ, अपने अपने ही पेट खराब होता भाई। वन थर्ड खाने के लिए, वन थर्ड पानी के लिए, वन थर्ड हवा, एक रिएक्शन होके जो गैसेस वगैरह बनते हैं उनको वो होना। आप खा ले के आके यहाँ डकारा ले रहे हैं, बाजू वाले को सब मालूम आ रहा है, इन्होंने शामी खाए, लहसुन खाए, अदरक खाए, पूरे बुआरी सालन के एनालिसिस कर लो आप बाजू लेके, ऐसा मत खाओ। मगर कोई हराम नहीं किया है खालिस चीजें। अब क्या हराम किया है? खुल इन्नमा हर्रमा रब्बी अल फवाहिश मा ज़हरा मिन्हा व मा बतन, कहो कि अल्लाह ताला ने फुहिश बेहयाई के चीजों को हराम किया है, जो जाहिर हो या छुपी हुई हो। अब जाहिर बेहयाई क्या है? अब आप लोग पढ़ रहे होंगे, न्यूज में देख रहे होंगे, होटल में डांस गर्ल्स, जाहिर बेहयाई है, पूरी कम्युनिटी नंगी नाच रही है, हो रहा है, कमाई लग गई है, इसको नहीं पसंद किया है अल्लाह ताला ने, इनको पसंद नहीं हो, किसी के किसी दिन ने नहीं पसंद किया है। इस्लाम ही की बात नहीं, जो दूसरे भी वो भी इस्लामी है, डिस्टॉर्टेड फॉर्म में है, जैसा हम डिस्टॉर्ट कर लिए हैं। तो कोई जो है औरत को इस तरीके से पब्लिक में नचाना पसंद नहीं करता, कोई दिन पसंद नहीं करता, उसको अप्रूव नहीं करता। तो ये जाहिर बेहयाई भी छोड़ दो, छुपी हुई बेहयाई भी छोड़ दो। मैं ये प्रिपेयर कर रहा था तो मुझे एक क्रिकेट मैच याद आया, रेलवे रिक्रिएशन क्लब में जो है रणजी ट्रॉफी हो रहा था, तो पवेलियन में शराब बट रही थी, शराब सर्व हो रही थी, तो एक साहब दूसरे स्पोर्ट्समैन को शराब दिए, तो वो गुस्से में आके बोले नहीं, तो मैं बाजू बैठा था तो मुझे पलट के बोले कि भाई ये इन लोगों को मैनर्स तक नहीं है, बोले बदतमीज, शराब पीने का भी एक तरीका होता है, घर में शरीफों की तरह पियो, ये क्या लोगों बाजार में बैठ के पी रहे हैं, वो बेचारे रोज रात को पीते थे। तो ये छुपा हुआ बेहयाई, छुपा हुआ गुनाह, कमरे बंद करके जो है गुनाह कर रहे हैं। तो अल्लाह ताला ने क्या हराम किया है? अच्छी गजा हराम नहीं की है, पाक और तैयब और फायदा पहुंचाने, हराम ये किया है कि बेहयाई जो खुली हुई हो छुपी हुई हो, वल इस्म, और गुनाह को, गुनाह क्या है? कुरान और हदीस के खिलाफ कोई काम करना, गुनाह डिफाइन करना पड़ेगा ना, गुनाह क्या चीज है? कुरान और हदीस के खिलाफ काम करना, तो गुनाह को पहचानने के लिए कुरान और हदीस पढ़ना पड़ेगा ना आपको, कैसा पढ़ेंगे? अब एक साहब मुझसे बहस करे थे, यहां रमी जुआ नहीं होता, अकल लड़ाते उसमें, अब कैसा समझाऊंगा? कुरान और हदीस पढ़ेंगे तो आपको मालूम होगा कि जुआ क्या है, शराब क्या है, ये तमाम चीजें। अब एक साहब बोले, हजरत आप कुरान में बता दो शराब का लफ्ज इस्तेमाल हुआ है हराम करने के लिए। अरे शराब हम उर्दू में बोलते थे, खुमर का लफ्ज है वो, खरीब भी मत जाओ बोल के बात आई है। तो ये तमाम गुनाहों को जो कुरान और हदीस के खिलाफ है हराम किया है। वल बगिया भी गैर हक, और बगैर हक पे रहे के बगावत करना, रिवोल्ट करना, रिबेल करना। हक पे हैं आप, ना हक के खिलाफ कर रहे हैं बात अलग है। बल्कि हम सब, मैं समझता हूँ कुछ संडे पहले हम अहादीस में भी पढ़ चुके हैं कि जुल्म में किसी का साथ नहीं देना है हमको। बगैर हक के कोई अगर बगावत कर रहा, बैठे बैठे बगावत कर रहा, कोई पॉइंट ही नहीं है, तो उनके साथ नहीं होना बगैर हक के। वह अन तुशरिकु बिल्लाही मालम युनज़िलु बिही सुल्ताना, और ये कि तुम अल्लाह ताला के साथ ऐसी चीजों को शामिल करो, शरीक करो, जिसके बारे में अल्लाह ताला ने कोई अथॉरिटी, कोई सबूत नहीं उतारा। तो मालूम हुआ कि ये शिर्क जो है मनघड़त है। ये बोल दिए, उन्होंने भी पार्टनर है, उन्होंने भी पार्टनर है, पे आपको बुला के बिठा के समझा। देखो भाई, अब मेरे को बहुत से लोग संजीदगी से समझाए, आप मिनिस्टर के पास डायरेक्टली जाते हैं, बहुत संजीदगी से सीरियस लोग समझा, आपको पीए के पास जाना पड़ता है, जाता पड़ता नहीं। जी हाँ साहब, बस मौला साहब वो काय को बोले कि सूरह फातिहा में इया का नाबुदो वैया का नस्तीन हदिन सिरात मुस्तकीम सिरात लजीना अनमत अलहिम गैर मकदूबी अलहिम वलिन, ये पूरा जो बात आ रही है कि इया का नाबुदो वैया का नस्तीन, हम तेरी इबादत करते हैं, तुझी से मांगते हैं। फिर एक जगह बोले कि ये बंदे मेरे बारे में पूछते हैं, सूरह बकरा में हम पढ़ चुके हैं, इनसे कहो कि मैं खरीब हूं, पुकारने वाले की पुकार सुनता हूं जब वो मुझको पुकारता है। कुरान की आयत है, कई जगह पे आया है, मुझे हवाले याद नहीं है, कई जगह पे ऐसा आया है। ये तो बिल्कुल खुली हुई आयत है जो हम पढ़ चुके हैं कि बंदे जो मुझे पुकार, बंदे मेरे बारे में, मेरे गुलाम पूछते हैं, इनसे कहो कि मैं इन्नी खरीब, मैं खरीब हूं। कि कैसा खरीब हूं? तुमसे ज्यादा मैं तुमसे खरीब हूं। मैं क्या बोलने वाला हूं अब मुझे नहीं मालूम, अल्लाह ताला को मालूम है, इतने खरीब। तो अब यहां यह बात आ रही है कि अल्लाह ताला के साथ किसी को शरीक मत करो, ना जात में शरीक करो, ना सिफात में शरीक करो। जात में शरीक करना यह है कि बेटा बोल दिए किसी को, बेटियां बोल दिए फरिश्तों को, ये जात में शरीक करना है। सिफात में यह है कि किसी और को रज़ाक समझ रहे, किसी और को पालने वाला समझ रहे, किसी और को आलिम समझ रहे। अल्लाह, अरे हजरत वो अल्लाह मियाँ को क्या मालूम, वो आइंस्टाइन की रिलेटिविटी है, आइंस्टाइन को अल्लाह ताला ही पैदा करे ना, उसका दिमाग उन्हों ही बनाए, उनको कैसा नहीं मालूम रिलेटिविटी क्या है। तो ये किसी और को जो है अल्लाह ताला की सिफात में, जिसके लिए अल्लाह ताला ने कोई सनद, कोई सबूत, कोई अथॉरिटी नहीं उतार। और पांचवी चीज, वो अन तकुलू अलल्लाहि मा ला तालमून, और तुम अल्लाह ताला के बारे में ऐसी बातें करो जिसका तुमको इल्म ही नहीं है। यानी बाज लोगों के पास आप बैठे तो ऐसा मालूम होता है कि भाई ये कहां से बोल रहे हैं, ये लोग कहां से बोल रहे हैं, कौन सा इल्म है, कुरान में कहीं इसका जिक्र नहीं है, अहादीस में इसका कहीं जिक्र नहीं है, ये कहां से बोल रहे हैं। तो ये मुमानियत है, ऐसी बात मत करो। और फिर वलिकुल्ली उम्मतिन अजल, अभी देखिए बड़ी हिस्टोरिक बात है कि हर उम्मत क्या एक वक्त मुकर्रर रहता है उसकी तबाही का, खत्म होने का। फिरौन की कौम तबाह हुई, सालेह अलैहिस्सलाम की कौम तबाह हुई, हूद अलैहिस्सलाम की कौम तबाह हुई, आद अलैहिस्सलाम आद तबाह हुई, ये तमाम कौमें तबाह हुई, हर एक का वक्त रहता। अब एक और एक चीज हम अपने जमाने में ले, 15 अगस्त 1947 ब्रिटिश रूल खत्म हो गया, वो कौम खत्म हो गई, दूसरी कौम आई। 17 सितंबर 1948 एचएसबी निजाम की हुकूमत चले गई, दूसरी हुकूमत आ गई। अब ये आप देखेंगे कि बराबर है, जनरेशन टू जनरेशन जो है ये हर उम्मत के लिए वक्त मुकर्रर है। तो मालूम होता है कि जैसा इंसान के लिए मौत मुकर्रर है, इस तरीके से हर कौम की मौत मुकर्रर है, हर कौम खत्म होने वाली है। वह इजा जा अजलुहुम ला यस्ताखिरूना साअतन वला यस्तक़दिमून, और जब किसी कौम का अजल आ जाता है, उसका वक्त खत्म हो जाता है, तो ना उसमें ताखिर होती है, एक मोमेंट, एक घड़ी भी ना ताखिर होती है, ना उसको आगे बढ़ाया जाता है, ना पोस्टपोन होता है, ना एडवांस होता है। जो टाइम फिक्स्ड है वो टाइम पे जो है मिडनाइट 15 अगस्त 1947 चलिए हो गया। یا تو قوم بدلی, پھر ہم اگر ہمارے حالات کو بدلے تو پولیٹیکل پارٹیز کا بھی ایک رینج ہوتا. آپ دیکھیے ہر جگہ آپ نقشہ ڈال کے دیکھیے, بھائی ایک پولیٹیکل پارٹی تھی, الیکشن ہوا ختم ہو گئی, اجل ختم ہو گیا اس کا, دوسری پولیٹیکل پارٹی آ گئی, اس کا اجل ختم ہوگا, کوئی اور پولیٹیکل پارٹی آئے گی. تو اللہ تعالیٰ بتا رہے کہ دیکھو تم یہ مت سمجھو کہ نہ تم ہمیشہ رہ سکتے ہیں نہ کوئی قوم ہمیشہ رہ سکتی ہے. تمہاری طرح ہر قوم کو جو ہے موت ہے. یا بنی آدم اما یاتی انکم رسول منکم یخصون علیکم آیاتی فمن اتقى واصلح فلا خوف علیہم ولا هم یحزنون. اے انسانوں, اے آدم علیہ السلام کے بیٹو, جب کبھی تم میں سے کوئی تمہارے پاس کوئی رسول آئے, رسول کچھ دے کے بھیجنا. اب جیسا ہم کو حکم ہے سورہ بقرہ کی, سورہ آل عمران کی 110 آیت میں کہ تم میں ایک 104 آیت میں کہ تم میں ایک جماعت ہونی چاہیے جو لوگوں کو نیکی کی طرف بلائے اور برائی سے روکے. پھر 6 آیتیں چھوڑ کے 110 آیت میں کہا کہ تم بہترین امت ہو جو لوگوں کے لیے نکالی گئی ہے انسانوں, تم لوگوں کو نیکی کی طرف بلاتے ہو برائی سے روکتے. تو اب ایسا نیکی کی طرف بلانے اور برائی سے روکنے کے لیے اگر کوئی جماعت آئے تم میں سے اور میری آیتوں کو وہ ڈسکرائب کرے, قرآن کے ذریعے جو ہے تبلیغ کرنے کے لیے وہ آئے. دیکھیں, اما یاتی انکم رسول منکم یقصون علیکم آیاتی, میری آیتوں کو تمہارے سامنے بیان کرنے کے لیے تمہیں میں سے کوئی میسنجرز اگر آ گئے یہ میسج لے کر, تو فمن اتقى, تو جس کسی نے اللہ سے ڈر کے گناہوں کو چھوڑ دیا, وہ اصلاح, اور اپنی برے چیزوں کو سیٹرائٹ کر دیا. دیکھیں اصلاح کس کو بولتے ہیں, سیٹرائٹ کرنا, اس کے اپوزٹ سے سمجھے. اصلاح کا اپوزٹ فساد ہے. فساد کا مطلب ڈس آرڈر, فساد مچ گیا, ڈس آرڈر ہو گیا. اب یہ جان نمازیں ہیں, ادھر ادھر پھینک دیجیے آپ, ڈس آرڈر, اچھی سلیقے سے جمع دیجیے, یہ اصلاح ہے. تو اپنی زندگی یعنی قرآن حدیث کے مطابق اپنی زندگی کو جمانا, آرڈر میں لانا, یہ اصلاح ہے. اصلاح عمل صالح ہے. تو جو کوئی ایسے رسولوں کو سنا, اللہ سے ڈر کے گناہوں کو چھوڑ دیا, پھر اپنی زندگی کو ٹھیک کر دیا, تو فلا خوف علیہم ولا هم یحزنون, تو نہ ان کو کوئی خوف ہوگا اور نہ کوئی غم. یہ بات بار بار آ چکی ہے کہ خوف جو ہے ماضی کا ہوتا ہے, فیوچر کا ہوتا ہے, اور غم جو ہے پاسٹ کا ہوتا ہے. تو وہ لوگ جو یہ رسولوں کی بات سنیں گے ان کو فیوچر کا کوئی خوف نہیں ہوگا, دوزخ کا ڈر نہیں ہوگا ان کو, انشاءاللہ جنت میں جائے گا, اور ان کو ماضی کا کوئی غم نہیں ہوگا, بھئی اتنے گناہ کریں گے, کرے ہیں, اللہ تعالیٰ گناہوں کو معاف کر دے گا. اب دیکھیں پیس کا ڈیفینیشن اور کیا ہے, سکون, ورلڈ پیس چاہ رہی ہے. ایسا مستقبل جس میں کوئی فکر نہ ہو, ایسا ماضی جس کا کوئی غم نہ ہو. سکون کا اور کیا ڈیفینیشن ہے؟ تو اگر تم اللہ سے ڈر کے گناہوں کو چھوڑ کے اپنی زندگی کو قرآن پہ ویسی ڈھال لو گے جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے بتایا, تو تم پیسفل ہو جاؤ گے. یہ ورلڈ پیس کا جو ہے نسخہ بتایا جا رہا ہے, یہ ایک ہی طریقہ ہے اور کوئی طریقہ نہیں ہے. اور پھر اس کے بارے میں پہلے بھی بیان کر چکا ہوں, پروفیسر ولیم جیمس کی سائیکالوجی کی بک میں وہ بڑا اچھا ڈسکرپشن ہے کہ پاسٹ از سم تھنگ دیٹ ہیز آلریڈی گون, ماضی ہے, چلے گیا, اس کو آپ کو قبضہ نہیں ہے. میں گھر سے صبح میں نکلا تھا, میں کچھ بھی نہیں کر سکتا, ہو گیا, ہو میرے ہاتھ میں نہیں ہے. اب میں 3:30 کہاں جاؤں گا, میرے ہاتھ میں نہیں ہے, نہیں معلوم میں جب تک زندہ رہتا ہوں یا نہیں رہتا. فیوچر بھی میرے ہاتھ میں نہیں ہے. اور بڑا بیوٹیفل ڈسکرپشن ہے, بائی دا ٹائم یو سے پریزنٹ اٹ از پاسٹ, یعنی اب بولے تک بول دیا میں, پاسٹ ہو گیا. پھر آپ کے ہاتھ میں ہے کیا حضرت, کائے پہ اکڑ رہے ہیں؟ نہ ماضی آپ کے ہاتھ میں ہے, نہ مستقبل آپ کے ہاتھ میں ہے, نہ حال آپ کے ہاتھ میں ہے, سب اللہ تعالیٰ کے ہاتھ میں. ان اللہ علی کل شیء قدیر. اللہ کرے کہ یہ باتیں ہمارے ذہن میں اللہ تعالیٰ بٹھا دیں. والذین کذبوا بآیاتنا واستکبروا عنها اولئک اصحاب النار هم فیها خالدون. اور وہ لوگ جو ہماری آیتوں کو جھٹلاتے ہیں. اب کذب کے معنی اگر قرآن سے ہم لینا چاہیں تو سورہ منافقون کی پہلی جو آیت ہے اس میں ایک ڈیفینیشن آیا ہے کہ اللہ تعالیٰ فرماتے ہیں کہ یہ منافق آپ کے پاس آتے ہیں اور کہتے ہیں کہ آپ اللہ کے رسول ہیں, اللہ تعالیٰ جانتا ہے کہ آپ اللہ کے رسول ہیں, لیکن یہ منافق جھوٹے ہیں, یہ دل سے نہیں مان رہے ہیں آپ کو رسول, तो एक एक कज़ब का झूठे हैं, कज़ाब हैं। तो कज़ब का एक माने ये होते हैं कि दिल से नहीं मानना, कुरान से बोल रहा हूँ, अपना अपना ओपिनियन नहीं दे रहा हूँ। कज़ब के झुठलाने के एक माने होते कि दिल से नहीं मानना। दूसरे लीजिए अरायत अल्लज़ी युकज़्ज़िबु दीन युकज़्ज़िबु बिद्दीन, क्या तुमने ऐसे शख्स को देखा जो दीन को झुठलाता है, कज़ब करता है? वो ना यतीम को खाने खिला खाना देता है और जो है मिस्कीन को धक्के मारता है और नमाज को जो है नमाज से बेपरवाह रहता है, दिखाने की नमाज पढ़ता है और मामूली बरतने की चीजें नहीं करता, मतलब ये कि अमल नहीं करता। तो कज़ाब कौन हुआ? वो जो ना दिल से बात को मानता है ना अमल करता है। अब अपना जायजा लेना पड़ेगा, कैसा ना हो कि भाई वहां जाके मालूम हुआ कि आप तो कज़ाब थे, आप किस गलत फहमी में थे, आप मोमिन है मुस्लिम है, बोले आप दिल से जैसा मानना था वैसा मानते नहीं थे, अमल जैसा करना था करते नहीं थे। तो वो लोग जो ना दिल से मानते हमारी आयतों को ना उस पर अमल करते, वो वस्तकबरू अनहा, और उसे तकब्बुर करते हैं। ये आयत फिर रिपीट हो रही, मैं यही समझा देता हूं उसको, और उससे आयतों से तकब्बुर करते। ये तकब्बुर का क्या मिजाज है? अब ये देखिए एक चीज है कि अब बाज लोग बोलते हैं हजरत ये आप साइंटिस्ट होते हुए इतना पढ़ लिख के क्या है दाढ़ियां वाड़ियां छोड़ लेके नमाजों की पाबंदी? इट्स ऑल ओल्ड कल्चर भाई, ऑर्थोडॉक्स है भाई, बड़े आलिम है ना, बाहर जाके पीएचडी करके आए। तो वो समझ रहे हैं कि दीन पे अमल करना ये गरीबों के लिए है। मैं इससे पहले खैर पर्सनल किस्से आज बहुत आ जा रहे, किसी के घर पे जा रहे थे मैं, फैमिली चले गई, मैं वो नमाज पढ़ के मगरिब की मस्जिद में गया, तो वो साहब भी जिनके पास गया, वो पंज वक्ता नमाजी बेचारे, पूरा घर बहुत खाते पीते लोग, तो मेरे से पूछे क्यों भाई हमारा घर नमाज के काबिल नहीं था जो आप मस्जिद में जाके नमाज पढ़े। अब क्या बोलूं आप, बोलिए। तो अब लोगों का जहन ये बना हुआ है मस्जिदों तो गरीबों के रास्ते बने हुए, ये है कि तकब्बुर से अमल नहीं करना। कभी कई लोग समझेंगे कि ये क्या पुराना आदमी है, ऑर्थोडॉक्स फंडामेंटलिस्ट, कि भाई आप पढ़े लिखे होके दाढ़ी छोड़ रहे, नमाज पढ़ रहे, कुरान पढ़ रहे, अरबी पढ़ रहे, ये तो ये तकब्बुर से अमल नहीं करते। तो ये दो लोग हैं, दिल से नहीं मानते, अमल नहीं करते, और अमल नहीं करने की वजह तकब्बुर होती कि कहां लोग समझते हैं कि भाई ये दखयान दखयान उसी आदमी है। ये बात तो कहा कि ये उलाई का असाबुन नार, ये जो है आग वाले हैं, दोजख वाले हैं, हुम फिया खालिदून, ये उसमें रहेंगे। फमन अज़लमु मिम्मन इफ्तरा अलल्लाहि कज़िबा और कज़्ज़बा बिआयातिही, तो इससे बढ़ के जालिम कौन होगा, इससे बढ़ के नाइंसाफ ज़्यादती करने वाला कौन होगा जो अल्लाह पे झूठ बांधेगा, जो अल्लाह ताला ने नहीं कहा वो कहेगा कि देखिए बहसों में होता है ये, इससे परहेज करना चाहिए, अल्लाह हम लोगों को तौफीक दे। दो लोगों में बहस चल रही, अब एक साहब बोले कुरान में है, दूसरे साहब खामोश हो गए, दोनों नहीं पढ़े हुए हैं कुरान में, कुरान में हिच नहीं है। कई वक्त होता है ऐसा, पीछे की सीट पे बैठे हुए हैं, दोनों में बहस चल रही, एक साहब कुरान में है हजरत, दूसरे साहब कुरान का नाम लेते, मैं समझता हूं दूसरे साहब को ज्यादा अजर मिलेगा कुरान का नाम लेके खामोश हो गए, और इनको गुनाह होगा कि ये कुरान का गलत हवाला दे दिए, जो बात कुरान में नहीं थी वो कुरान में है बोल दी। तो यहां ये बात आ रही कि अल्लाह ताला पे झूठ बोलना, फिर आयतों को झुठलाना, ना उस पर ईमान लाना, ना अमल करना। उलाई का यनालूहुम नसीबहुम मिनल किताब, क्या रहमत है अल्लाह ताला, ये वो लोग हैं जिनको किताब में जो उनकी किस्मत नसीब लिखी हुई है वो तो मिलके रहेगा, हालांकि कुफर कर रहे हैं। क्या शान है अल्लाह ताला की, आपके साथ अगर कोई ऐसा करे आप बोले खाना बंद निकालो उसको, गेट आउट फ्रॉम हियर, मेरे को नहीं मानता तू, नौकरी से निकाल दो उसको, मेरे से बदतमीजी करता, मैं बॉस हूं तेरा। ये अल्लाह ताला की शान है, बोल रहे हैं कि वो लोग जो मेरी आयतों को झुठलाते हैं, दिल से नहीं मानते, अमल नहीं करते, तकब्बुर करते, मेरे बारे में झूठ बोलते हैं, ऐसे लोगों को भी उलाई का यनालुहुम नसीबुम मिनल किताब, उन लोगों को जो उनकी किताब का किस्मत में जो लिखा हुआ है, तकदीर में लूह महफूज में जो लिखा हुआ है वो मिल के रहेगा उनको। लिहाजा आप देखते हैं कि मोमिन भी खाता है, काफिर भी खाता है, बल्कि अगर आप गहरी नजर डालें तो कुफर करने वाले ज्यादा दुनिया में मजेदार हैं, मजे में हैं। پورے یوروپین نیشن ویسٹرن نیشنز کا کیا حال ہے, کتنے مسلمان ہیں وہ, کتنے اسلام پہ ہیں. آپ ان کے وہاں سے واقعات سنتے ہیں تو ہمارے امیروں کا وہ زندگی نہیں ہے جو ان کی ایوریج مڈل کلاس کی زندگی ہے. ان کے پاس ان کے جھاڑو دینے والوں کے پاس, برتن دھونے والوں کے پاس گاڑیاں ہیں, یا ہمارے کئی ڈپارٹمنٹ کے ڈائریکٹرز کے پاس کارز نہیں ہیں, سکوٹرز نہیں ہیں. تو یہ اللہ تعالیٰ فرعون کو بادشاہت دیا, یہ اللہ ہے. کیا دیکھتے آپ اللہ تعالیٰ کی شان. تو اب یہاں یہ سمجھنا ہے کہ بعض لوگوں کو جو غلط فہمی ہے کہ اللہ تعالیٰ مجھے دے رہا ہے اس واسطے کہ وہ مجھے پسند ہے, نہیں ایسا نہیں ہے. فرعون کو بھی دیا, ویسٹرن نیشنز کو بھی دے رہا. یہاں اللہ تعالیٰ بات کو کلیریفائی کر رہے ہیں کہ دیکھو ہم ان کافروں کو بھی, ایک جھوٹوں کو, ایک کذابوں کو بھی دیتے ہیں, تم تو ہمارے بندے ہو. یہ بات ہے. اور پھر یہاں الٹا اگر دیکھے رسول اللہ صلی اللہ علیہ وسلم اور صحابہ کی زندگی دیکھے تو ازواج مطہرات کے سٹیٹمنٹس پہ رونا آتا کہ رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی میں کئی کئی دن چولہے نہیں سے لگتے تھے گھر میں. مذاق ہے, کر کے دیکھیے آپ. چائے وقت پہ نہیں ملی تو ہنگامہ ہو جاتا. ارے کب سے بول رہا ہوں سر پھٹ رہا ہے, چائے بناؤ بولے تو کہ بنانے والا نہیں سنے, ہنگامہ ہو جاتا. تو یہ اللہ تعالیٰ کی شان ہے کہ یہ کافروں کو بھی دیتے ہیں. حتی اذا جاءتہم رسولنا یتوفونہم, یہاں تک کہ جب ہمارے رسول آ جاتے ہیں, ملک الموت اور ان کے ساتھ فرشتے آ جاتے ہیں ان کو موت دینے کے لیے, یہ کذاب لوگوں کو, خالو اینما کنتم تدعون من دون اللہ, تم اللہ کو چھوڑ کے جن کو پکارتے تھے وہ کہاں ہیں اب. یہ جو موت کے وقت فرشتے آ رہے ہیں ان سے سوال کر رہے ہیں, کیا جواب دیں گے؟ تم اللہ کو چھوڑ کر جن کو پکارتے تھے وہ کہاں ہیں؟ اب ایسی آیتوں پہ ہمارا ذہن فوراً بتوں کی طرف چلے جاتا. نہیں, ارے ہمارا شرک الگ ہے صاحب. ہمارا شرک یہ میٹیریلزم ہے, یہ دنیا ہے. سورہ کہف میں انشاءاللہ ہم پڑھیں گے, ہم اپنے جائیداد, اپنے دولت, اپنے پوزیشن, اپنے انفلوئنشل سرکل, اس کو بڑی چیز سمجھتے ہیں اللہ تعالیٰ کے سامنے. کہاں ہیں؟ کلب کے ممبرز کو بلائیے. موت آ گئی نا, بلاؤ. ایک سے ایک ٹاپ رینکنگ آفیسر آتا تھا نا آپ کے کلب میں, ذرا فون کر کے بلاؤ ان کو, صاحب وہ فرشتے آ گئے موت کے واسطے, ذرا آ کے جو ہے بھیجاؤ. آپ پولیس کے بڑے عہدے دار ہیں, بلاؤ پولیس والوں کو, آرمی کے عہدے دار ہیں, آرمی کو بلاؤ. بولے تم بروج مشیدہ, اگر پلاسٹر ٹورز میں بھی ہو تو موت آتے رہے گی, کوئی نہیں روک سکے گا موت کو, کوئی نہیں روک سکے گا. تو یہ پوچھیں گے, خالو زلو انا, وہ کہیں گے کہ وہ ہم سے گمراہ کھو گئے ہیں, نہیں ہیں. وہ شہیدو علی انفسہم انہم کانو کافرین, اور وہ اپنے خلافی گواہی دیں گے کہ بے شک ہم کفر کرتے تھے, انکار کرتے تھے اللہ تعالیٰ کو, اللہ تعالیٰ کی کتاب کو, رسولوں کو, ملائک کو, تقدیر کو, جینے مرنے کے بعد جی اٹھنے, حساب کتاب کو ہم نہیں مانتے تھے, کفر کرتے تھے. خالا دخلوا فی امم قد خلت من قبلکم من الجن والانس فی النار. ذرا یہ پیس جو ہے بہت غور سے سنیے, بہت غور سے سنیے. اللہ تعالیٰ کہیں گے کہ داخل ہو جاؤ آگ میں, تم اور اس سے پہلے جو جن اور انس تھے, یہ سب داخل ہو جاؤ. خالت خلوف امم, یعنی وہ امتیں, خط خلط من قبلکم من الجن والانس, جو تم سے پہلے جن اور انس کی جو امتیں تھے, وہ جو آگ میں ہیں ان کے ساتھ داخل ہو جاؤ. یعنی بیچ وائز جا رہے ہیں دوزخ میں, 1935 to 1995 بیچز میں چلے جا رہے ہیں دوزخ میں, کیونکہ پہچانو تو ہوگی سب سے. یہ بات آ رہی ہے, اس کو بہت غور سے سننا ہے. تھوڑا ٹائم اگر ہو گیا تو میں تو مائنڈ نہیں کرتا, آپ مائنڈ کرتے تو روک دیجئے مجھے, کیونکہ وہ تسلسل کا پورا معاملہ آ رہا ہے. تو یہ بیج وائز جو ہے دوزخ میں ڈالے جائیں گے. کلما دخلت امت لعنت اختها, جب بھی کوئی ایک کمیونٹی, ایک گروپ دوزخ میں ڈالا جائے گا, وہ اپنی بہن کمیونٹی کو جو ان سے پہلے وہاں پڑی ہوئی ہے اس پہ لعنت کرے گا, بدعا دے گا اس کو. آگے بات آ رہی ہے بھئی, یعنی سمجھے کہ 1845 ٹو 1935 کا ایک بیچ چلے گیا, 1935 ٹو 1995 کا دوسرا بیچ گیا, تو یہ 95 کا بیچ وہ 1835 والے بیچ پہ لعنت کر رہا. لعنت ہے تم لوگوں پہ, اللہ تعالیٰ کا عذاب ہو تم لوگوں پہ. اب یہاں صرف اب سوچ کے دیکھیں یہ پہلا بیچ کون ہوگا. حتی اذا دارکو فیہا جمیع, یہاں تک کہ ایک کے پیچھے ایک پورے جمع ہو جائیں گے, دوزخیاں پورے جمع ہو جائیں گے. اب یہاں سے ہم پہ بات آ رہی ہے, خالت اخراہم لی اولاہم, بعد میں آنے والے پہلے آنے والے جو پہلے آنے والے تھے ان سے کہیں گے. دیکھیے ہمارے والدین ہیں, پہلے چلے گئے, ہم ان کے بعد جا رہے ہیں. ہماری اولاد ہے, ہم پہلے چلے گئے, اللہ نہ کرے ان سے بھی نہ کرے ہم سے بھی نہ کرے. ہماری اولاد ہے, ہم پہلے چلے گئے, ہمارے بعد اولاد آ رہی. تو معلوم ہو رہا کہ اولاد اپنے والدین کے بارے میں بول رہی, پہلے بعد میں آنے والے, پہلے خالت اخراہم لی اولاہم, پہلے آنے بعد میں آنے والے, پہلے آنے والوں کے لیے دعا کر رہے ہیں. لعنت کیا ہے؟ دعا کر رہے ہیں, ربنا ہاؤلائی اذلنا فآتاہم عذابا ضعفا من النار. اے ہمارے پالنے والے مالک, انہوں نے ہم کو گمراہ کیا. یہ پپا, یہ ابا جان, یہ بابا جان, یہ دادا جان, یہ چچا جان, یہ نانا جان, انہی کے بارے میں شکایت کریں گے نا. بھئی اگر میں گن فاؤنڈری میں رہتا ہوں یہاں, تو میں مارٹ پلی والوں کے بارے میں تو شکایت نہیں کروں گا, میں تو پہچانتا بھی نہیں ہوں ان لوگوں کو کہ صاحب یہ مارٹ پلی والے ہمارے زمانے کے پہلے جو گزرے بڑے بھٹکے ہوئے تھے, ان کو دگنا عذاب دیجئے. میں تو پہچانتا بھی نہیں تھا. میں کن کے بارے میں بولوں گا؟ میرے متعلقین جو والدین ہوں گے, جو باپ دادا ہوں گے. تو یہ ذرا کیفیت دیکھیے کہ اللہ تعالیٰ کے سامنے اولاد والدین کے بارے میں بول رہی ہے, باپ دادا کے بارے میں بول رہی ہے کہ یا اللہ اے ہمارے مالک پالنے والے, ان کو دوہرا عذاب دیجئے. ربنا ہاؤلائی اذلنا فآتاہم عذابا ضعفا من النار, آگ کا دوہرا عذاب دیجئے ان لوگوں کو. یہ ہمارے پورے جو سینئرز بیٹھے ہوئے ہیں, ان کو دوہرا عذاب دیجئے. خالہ ہاؤلائی اذلنا, کیوں عذاب دیجئے؟ انہوں نے ہم کو گمراہ کیا, نہ خود عمل کرتے تھے نہ ہم کو دین کی تعلیم دی. اب یہ پرسنل اٹیک ہو گیا ہم سب پہ. سوچ کے دیکھیے ہماری اولاد اگر آ کے بولے یا اللہ یہ پپا کو ذرا دگنا عذاب دیجئے, پپا 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 پکارتے تھے لاڑوں میں, ان کو دگنا عذاب دیجئے, انہوں خود بھی دین پہ نہیں تھے, ہم کو بھی نہیں سکھائے دین. میں آپ سے بول چکا ہوں ایک محفل میں, کوئی ایک صاحب, ایک بچہ جو ہے اپنے بڑوں سے پوچھ رہا, بائی دا وے ہو از دس مسٹر محمد صلی اللہ علیہ وسلم, کیا ہے؟ سب بڑے لوگ بیٹھے ہوئے ہیں, قصہ تو مشہور ہو گیا لیکن اس کی تربیت نہیں ہوئی. پھر تو یہ اولاد جن کے لیے دنیا بنانے کی کوشش کر رہے ہیں, یہ اولاد قیامت میں جا کے ہمارے لیے بد دعا کری کہ یا اللہ ان کو دگنا عذاب دیجئے. اب دیکھیے سلسلہ دیکھیے, خالہ لی کلی ضیفوں والا کن لا تعلمون. اب اللہ تعالیٰ بول رہے ہیں کہ دونوں کو اضافہ عذاب ہے, دگنا عذاب ہے, لیکن تم جانتے نہیں ہو. اب یہ اولاد کو بھی عذاب کیسا ہے دیکھیں, سورہ آراف میں انشاءاللہ, سورہ آراف چل رہا ہے نا, اس میں 172 ٹو 174 آیت لمبی ہو جاتی ورنہ میں پڑھ دیتا تھا. اس کا ترجمہ یہ ہے کہ اللہ تعالیٰ نے بنی آدم کے پیٹ سے ان کی ذریات نکالی, ان کی اولاد نکالی, اور ان سے گواہی لی کہ بتاؤ کیا میں تمہارا رب نہیں ہوں. دیکھیں پالنے والے کی گواہی لی, یہ پالنے کے راستے ہی تو ادھر ادھر جاتے نا ہم. اللہ ہوں کیا نہیں پوچھے, بتاؤ کیا میں تمہارا پالنے والا نہیں ہوں. تو تمام نے گواہی دی کہ ہاں ہم گواہی دیتے ہیں کہ آپ ہمارے رب ہیں, آپ ہمارے پالنے والے ہیں. تو اللہ تعالیٰ نے جواب دیا کہ دیکھو میں یہ گواہی اس لیے لے رہا ہوں کہ کل تم قیامت کے دن یہ نہ کہو کہ ہم کو نہیں معلوم تھا ہمارا پالنے والا کون ہے, ہم شرک اس لیے کرتے تھے کہ ہمارے والدین شرک کرتے تھے. کل قیامت کے دن یہ تم نہ یہ کہو, تم گواہی دے کے آئے ہو. اس طریقے سے ہم اپنی آیتیں کھول کھول کر سمجھاتے ہیں. اب ایک صاحب انٹلیکچوئل لرنڈ آدمی بولے, صاحب آئی ڈونٹ ریمبر اٹ, یاد نہیں ہے. میں بولا میرے کو بھی یاد نہیں ہے. میں بولا ڈو یو ریمبر یور برتھ, اماں کے پیٹ میں سے جب نکلے تھے یاد ہے تمہارے کو؟ کیسا یاد رہیں گا. میں بولا تم پیدا ہی نہیں ہوئے تھے. اف میموری از دا بیسس آف اینی تھنگ بینگ کریکٹ, अगर याददाश्त बुनियाद है हर चीज के सही होने का, तो तुम पैदा ही नहीं हुए। अरे इतनी तकलीफ दे के चीखा मारी अम्मा जनते वक्त, वो चीखा तक याद नहीं है तुम्हारे को, फिर तुम पैदा ही नहीं हुए। तो ये अल्लाह ताला बयान कर रहे हैं। तो अब ये हुआ कि भाई वालिदैन जो गुमराही करके चले गए उनका उनके साथ, अब आप जवान हो गए, समझदार हो गए, अब आपकी जिम्मेदारी है उनका उनका हिसाब उनके साथ। उन्होंने नहीं करे, औलाद को तरबियत नहीं दी, उनका उनका हिसाब। अब आपसे पूछोगी, तू अकलमंद था। मैं ये किसी जगह पे किसी फैमिली में ये दर्श चल रहा था, पढ़ा यही समझा, तो एक साहेबजादे उठे, उठ के मजाक से बोले, पापा मम्मी आप लोग पकड़े गए। तो वो दोनों की सूरत उतर गई, मुझे बड़ा बुरा मालूम हुआ। तो साहब मेडिसिन कर रहे थे, मैं थोड़ी देर आगे बढ़ के एकदम रुका, रुक के बोला, भाई तुम मेडिसिन क्यों कर रहे हैं? तो परेशान हो गया। तो बोले वो स्कोप है उसमें। तो बोला तुमको इतनी समझ आ गई है कि बीए में स्कोप नहीं है, एमबीबीएस में स्कोप है, इतनी समझ आ गई है? बोले क्या बात, जाहिर है आएंगी। वो बोला अब तुम पकड़े जाओगे अगर तुम कुरान और हदीस पे अमल नहीं करोगे। वालिदैन का हो गया, तुम जवान हो गए, तुम अब तुम्हारा जिम्मा है। तो अल्लाह ताला बोल रहे कि देखो दोनों को दुगना अजाब होगा। वह खालत उला हूं ली उखरा हूं। तो अब ये वालिदैन, पहले के लोग आखिर वालों को बोलेंगे, कोई माँ बाप औलाद को दुनिया में ऐसा नहीं बोलते, मां बोलेंगे तो मां काना लकुम अलैना मिन फजल, देखो तुमको हमारे पे कोई फजीलत नहीं मिली, तुम ऐसी बद्दुआ करे, फजूखू अजाबा बिमा कुंतुम तकसिबून। तो अब मजा चको अजाब का, तुम्हारी कमाई की वजह से, तुम्हारी कमाई की वजह से, तुम कुरान और हदीस पे नहीं थे। आप सोच के देखिए, आप अपनी वालिदैन अपने बच्चों को ऐसा बोल सकते, कोस सकते अपने बच्चों को? वो जहालत में कोई कर देते होंगे, वो बात और है, लेकिन बोल सकते आप अपने बच्चों को मजा चको दुआ कर, बद्दुआ कर रहे हैं उनके बारे में? तो कियामत में ये बात होगी। तो ये अल्लाह ताला हम सबको महफूज रखे। इन्नल्लज़ीना कज़्ज़बू बी आयातिना वस्तकबरू अन्हा, ये बात पहले भी आ चुकी है कि वो जो हमारे आयात को ना दिल से मानते थे, ना झुटलाते थे, और तकबर करते थे उस पर अमल करने के लिए, समझते थे कि दखियानूसी पुरानी चीजें हैं, हम तो मॉडर्न पढ़े लिखे लोग हैं, इस पर अमल करने से तकबर करते थे। ला तुफत्तुहु लहुम अब्वाबुस समाई वला यदखुलूनल जन्नता हत्ता यलिजल जमलु फिस सम्मिल खियात, यानी उनके लिए आसमान के दरवाजे नहीं खोले जाएंगे, वो जन्नत में दाखिल नहीं होंगे जब तक के ऊंट सुई के नाके में से, सुई के सुराख में से गुजर जाए, यानी नेक्स्ट टू इम्पॉसिबल, ऊंट कैसा दाखिल होगा? ये कौन लोग हैं जो अल्लाह ताला को झुटलाते थे, दिल से नहीं मानते थे उनके आयतों को, अमल नहीं करते थे, और फिर उसके बाद में जो है तकब्बुर करते थे, तो उनको जो है आसमान के दरवाजे नहीं खुलेंगे, जन्नत में दाखिल नहीं किए जाएंगे। यहां एक क्लियर बात मालूम होगी, जन्नत आसमानों में है। यह बात साबित होगी, कुरान से बात साबित होगी कि जिस जन्नत की बात हो रही है, हम जहां जाएंगे वो आसमानों में। फिर हदीस से बात साबित होगी कि एक पुल डाला जाएगा जमीन से लेके जन्नत तक, दोजख के ऊपर पुल डाला जाएगा, पुल सिराज जिसको बोलते हैं, हदीस में बात बहुत तफसील में बात आई है। तो उस पे अपनी नेकियों के, अपने अमल ईमान और अमल के बुनियाद पे बाज बिजली की तरह गुजर जाएंगे, 3 लाख किलोमीटर पर सेकंड की रफ्तार से गुजर जाएंगे, बाज हवा की रफ्तार से गुजरेंगे, बाज घोड़े की रफ्तार से, बाज दौड़कर, बाज पैदल चलकर, बाज रेंगते हुए, बाज कट कट कर दोजख में गिरेंगे। अल्लाह महफूज रखे हमको हमारे मुतालिकीन। ये दोजख के बारे में हदीस में बात आई है कि दोजख इतनी गहरी है, ब्लैक होल हो सकता है, दोजख इतनी गहरी है कि अगर एक पत्थर ऊपर से छोड़ा जाए तो उसके तल तक पहुंचने 70 बरस लगेंगे। मैं ये जब प्रिपेयर कर रहा था तो लिफ्ट में नीचे आ रहा था, तो हिसाब डाला तो लिफ्ट की स्पीड जो है अबाउट 1.5 किलोमीटर पर आवर होती, 1 घंटा आप लिफ्ट में उतरते रहे तो 1.5 किलोमीटर तक आप उतर जाएंगे। फिर कोई एक साहब बोले, भाई एक्सेलरेशन ड्यू टू ग्रेविटी ऐड नहीं करे आप, स्पीड एक नहीं रहती ग्रेविटी की जो रहती है, जैसा पत्थर आप छोड़े 5 माइल्स पर आवर के हिसाब से छोड़े, तो एक एक सेकंड में उन्हें 10 माइल्स 20 माइल्स 30 माइल्स 50
ऐसा एक्सेलरेशन होता है।
तो आप सोच के देखिए कि 70 बरस तक जो है वो पत्थर इतनी स्पीड से उतरे, कितनी बड़ी डोजर से कितना बड़ा ब्लैक होल होगा। फिर दूसरी जगह बात आई है कि अल्लाह ताला दोजख को जलाए, वो लाल हुई, फिर जलाए वो सफेद हुई, फिर जलाए वो काली हो गई। कुरान में आयत है, हदीस है। तो अब ये सवाल हो रहा है कि हम जो ब्लैक होल बोल रहे हैं, हम पहचान लिए उसको, देख लिए, मगर जो है ईमान नहीं ला रहे हो, उसमें डाले जाएंगे, निकलना चाहेंगे नहीं निकल सकेंगे, इतनी ग्रेविटी है उसमें कि रोशनी तक बाहर नहीं निकल सकती, इसलिए ब्लैक होल्स बोलते हैं। तो ये दाखिल नहीं होंगे। अब ये कहा कि उस वक्त तक दाखिल नहीं होंगे जब तक के ऊंट सुई के नाके में से ना निकले। अरे भाई, अब ऊंट सुई के नाके से तो नहीं निकल सकता, इट इज नेक्स्ट टू इम्पॉसिबल। अब अगर आप साइंटिफिक एडवांसमेंट देखें तो ये जरा मिसाल समझने की कोशिश कीजिए कि अगर मैं शार्पेस्ट पेंसिल लेके एक डॉट डाला या एक नुक्ता डाला और उसको बोला कि ये एटम का न्यूक्लियस है, तो इसका पहला इलेक्ट्रॉन हाफ ए माइल दूर होगा, तकरीबन हुसैन सागर के कट्टे के पास होगा पहला इलेक्ट्रॉन। स्केल मैप अगर बनाया ऐसा बड़ा, तो 99% ऑफ स्पेस इज वेकेंट। अब जैसा ये हॉलो है, इसको पूरा दबा के सुखड़ा तो इतनी गोली बन जाती। तो कैलकुलेट किया गया है कि अर्थ 13,000 किलोमीटर का गोला अगर पूरे इलेक्ट्रॉन्स प्रोटॉन्स एक जगह ला दिए तो क्रिकेट बॉल के उत्ता हो जाएगा, मगर आप उसे बॉलिंग नहीं कर सकेंगे। इस वास्ते कि डेंसिटी इतनी रहेंगी कि आप उठा ही नहीं सकेंगे। 14 लाख किलोमीटर का गोला सूरज है, उसको ऐसा दबा दिया जाए तो 19 माइल्स का हो जाएगा। यहां से गंडी पेट गए तो 14 लाख किलोमीटर का गोला है। तो अब यह हो सकता है कि अल्लाह ताला ऊंट को श्रिंक कर दे, नाके में से गुजार दे, अपनी कुदरत बता दे। देखो भैया, हम बोले थे मगर हम तो करके बता सकते, इन्ना अल्लाह अला कुल्ली शयइन खबीर। वह कजाली का नज़्ज़ुल मुजरिमीन, और इस तरीके से जो है मुजरिमीन को जो है जजा दी जाएगी, अजाब दिया जाएगा। लहुम मिन जहन्नमा मिहादुम व मिन फौकिहिम गवाइश, और उनको जहन्नुम में सोने की जगह भी होगी और उसमें ओढ़ेंगे भी, आग पे सोएंगे, आग ओढ़ेंगे। वल्लज़ीना आमनू व अमिलु सालिहाती ला नुकल्लिफु नफ्सन इल्ला वुसआहा, और वो लोग जो अमल ईमान लाए और अमल साले करे, यानी कुरान पे वैसे ही अदी अमल करे जैसे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताया, ला नुकल्लिफु नफ्सन इल्ला वुसआहा, और अल्लाह ताला किसी नफ्स पे उसकी इस्तेताअत से ज्यादा बार नहीं डालता। अगर आप 100 kg उठा सकते हैं तो 101 kg आप पे बार नहीं डालता, सवाल ही नहीं पैदा होता। लिहाजा सहाबा पे जो बार था हम नहीं उठा सकते, सवाल ही नहीं पैदा होता। हम उनकी इस्तेताअत थी, अल्लाह ताला ने उनको इस्तेताअत दी थी, वैसे उनके वाकयात पढ़े तो मालूम होता। तो ये उसूल है, उलाई का असाबुल जन्ना, यानी ये जो ईमान लाए और अमले साले करे ये जन्नत वाले हैं, हुम फीहा खालिदून, और उसी में रहेंगे। वन नजाना माफी सुदूरहिम मिन गिल्ल तजी मिन तहती हिमुल अनहार, उनके दिलों में जो गिल होगा हम निकाल लेंगे। ये गिल क्या चीज है, इसको समझना है। देखिए, गिल जो है किसी के बारे में बुरी फीलिंग होना। अब रिजल्ट्स निकले, आपका बच्चा फेल हुआ खुदा ना खास्ता, किसी का बच्चा फर्स्ट क्लास निकाला, उनकी खुशी पे आपको गम हो रहा, कीना जिसको बोलते हैं, और किसी के गम पे आपको खुशी हो रही, वो अच्छा हुआ फेल होना था, बहुत दिमाग खराब था उसका, वो ये कीना है। अच्छा, फिर हम अभी पढ़ चुके हैं कि जब अल्लाह ताला आदम अलैहि सलाम बीबी हवा और शैतान को जन्नत से निकाले तो बोले कि तुम एक दूसरे के दुश्मन हो गए, क्योंकि जन्नत में ऐसी कैफियत नहीं रह सकती, एक दूसरे के दोस्त ही रह सकते हैं, दुश्मन नहीं रह सकते। तो ये एक दूसरे से दुश्मनी की कैफियत, ये इल फीलिंग, ये अल्लाह ताला निकाल देंगे कि जन्नत एक अलग ही जगह है, ऐसी गलीज फीलिंग नहीं है। अब देखिए, यहां आप रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक सुन्नत अमल, अल्लाह ताला तौफीक दे हमको अमल करने की तमाम सुन्नतों पर, कि आपके सामने कोई आकर अगर किसी के बारे में बुराई करता, इधर से बोलता तो उधर मुंह फेरते, उधर आके बोलता तो इधर मुंह फेर लेते, बुराई नहीं सुनते, और फिर आखिरी में बोल देते कि देखो मैं अपना दिल साफ रखना चाहता हूं, जब मैं लोगों से मिलूं तो मैं अपना दिल साफ रखना चाहता हूं। और हमारा मामला यह है कि और खोज कर करके, और क्या बोला मेरे बारे में, अच्छा ऐसा बोला, ठहरो मिलने तो बताता हूं मैं, تو یہ کیفیت جنت میں نہیں ہوگی. اگر یہ کیفیت دنیا میں ہی آ گئی, کسی کے بارے میں کوئی بری فیلنگز نہیں, تو جنت یہیں سے شروع ہوگی. بڑے پاپولر ہوں گے آپ, کیا اچھا آدمی ہے, ہر ایک کی خوشی پہ خوش ہوتا, ہر ایک کے غم پہ خود بھی غمگین ہوتا, تو کسی کے بارے میں ال فیلنگز نہیں ہوگی, نکال دیا جائے گا. وہ خالو, اور یہ جنتی کہیں گے, بڑی خاص بات ہے, یہ بھی آخری آیت ہے. وہ خالو و خالو الحمد للہ الذی ہدانا لہذا, اور وہ کہیں گے کہ ساری تعریف سارا شکر اللہ کے لیے ہے جس نے اس جنت کے طرف ہم کو راستہ بتایا. ہدایت کس کو بولتے, راستہ بتانا, راستے پہ چلانا نہیں, یعنی ساری تعریف سارا شکر اللہ تعالیٰ کا ہے جس نے ہم کو اس جنت کی طرف راستہ بتایا. کیسا راستہ بتایا؟ قرآن سے بتایا, رسول اللہ صلی اللہ علیہ وسلم سے بتایا, حدیث سے بتایا, سنتوں سے بتایا, بزرگان دین کی زندگیوں سے بتایا, سب کو عمل کروا کے بتایا کہ دیکھو جنتی لوگ ایسے ہوتے ہیں. تو یہ اللہ تعالیٰ کا شکر ہے, فضل ہے. وما کنا لنہتدی لولا ان ہدانا اللہ, اور اگر اللہ تعالیٰ ہم کو یہ راستہ نہیں بتاتے تو ہم تو یہ راستہ پا نہیں سکتے تھے. تو یہ اللہ تعالیٰ کا کرم ہے, اللہ تعالیٰ کا فضل ہے, بیٹھ بٹھا دیا ہے, اپنا کلام سنا نہیں, کہیں بھی بٹھا سکتا تھا, کہیں بھی غلط جگہ پہ بٹھا سکتا تھا, اپنے گھر میں اپنا کلام سنانے کے لیے بٹھا دیا. تو یہ ماننا, بولنے بٹھا دیا, تو یہ ماننا ہے کہ یہ اللہ تعالیٰ کا کرم ہے. یہ کرم کو پہچانو کہ جنت بھی ملے گی تو اللہ تعالیٰ کے کرم سے ملے گی, کوئی اپنے اعمال سے جنت میں نہیں جائے گا. رسول اللہ صلی اللہ علیہ وسلم سے صحابہ پوچھے کہ آپ ہی؟ تو بولے ہاں میں بھی. سب اللہ تعالیٰ کے رحم سے جو ہے, رحمت سے جو ہے جنت میں جائے. یہ رحمت ہی ہے نا, ہدایت دیا نا, راستہ بتایا. یہ تو اگر وہ یہ نہیں بتاتا تو جو ہے ہم نہیں حاصل کرتے. لقد جاءت رسول ربنا بالحق, وہ کہیں گے کہ بے شک ہمارے پاس جو رسول آئے ہمارے پالنے والے مالک کے, وہ حق کے ساتھ آئے, یہ حق تھا. لیکن بعض وقت ایسا شک ہوتا ہے یہ صحیح ہے کیا. تو ایک صاحب ہمارے لیبوریٹری میں بڑا اچھا بولے, بھائی اب جیسا جیومیٹری میں وہ ہائپوتھیسس رہی تھی ٹیکن فار گرانٹیڈ, تو ٹیکن فار گرانٹیڈ, کم آن, لیٹ اس سپوز دیٹ دیئر از پیراڈائز اینڈ ہیل, کر کے کام کرو. مگر جب قرآن پڑھتے آپ, اور خصوصاً سائنٹیفک بیسس کے جو آیات پڑھتے آپ, تو معلوم ہوتا ہے کہ بھائی 1450 برس پہلے اتنی سائنس تھی نہیں, پھر قرآن میں کیسا آئی سائنس, بگ بینگ کیسا آیا, بگ کرنچ کیسا آیا, یہ تمام واقعات جو ہے جیسا جیسا ہم آئیں گے انشاءاللہ پڑھتے جائیں گے کیسا آیا ہے. تو ظاہر ہے خالق کائنات ہی یہ بتانا, ورنہ اس زمانے میں تو یہی نہیں تھا, یہ نہیں. تو یہ تو حق ہے کہ ہمارے جو رسول, ہمارے پالنے والے مالک کے جو بھیجے ہوئے رسول تھے, جو آئے تھے, وہ حق کے ساتھ آئے تھے. وہ نودو ان تلکم الجنت اورستموھا بما کنتم تعملون, اور پھر ایک آواز دی جائے گی, پکارا جائے گا کہ یہی وہ جنت ہے جس کا تم کو وارث بنایا جاتا ہے تمہارے اعمال کی وجہ سے. یہ بھی بڑی شان ہے اللہ تعالیٰ. اچھا آپ ہی ڈالے جنت میں اور تعریف کر رہے ہمارے اعمال کی. تو کوئی ایک بزرگ بڑی اچھی مثال دیے تھے, بچہ چلنا شروع کرا اور وہ بابا جان اس کے دونوں انگلیاں پکڑ کے پورا سپورٹ دے کے چلا رہے ہیں, انہوں چلا رہے ہیں, اور بچے کو بول رہے ہیں ارے ماشاء اللہ منا چلنا سیکھ لیا. بولے تو یہ حال ہمارا ہے. جنت میں آپ ڈال رہے ہیں, قرآن آپ نازل کرے, توفیق آپ دیے, راستہ آپ بتائے, پھر اس کے بعد میں بول رہے ہیں تمہارے اعمال کی وجہ سے تم کو جنت میں جو ہے. یہ بڑی شان کی بات ہے, یہ کیریکٹر کی بات ہے, یہ بڑے لوگوں کی بات ہے. پھر اللہ تعالیٰ سے بڑا کون ہو سکتا ہے؟ دلایا آپ, مگر جو ہے کریڈٹ ہم لوگوں کو دے دیے.